السلام علیکم ورحمت اللہ وبرکاتہ، کیا حال ہے آپ سب کے؟ اللہ کا نام لے کر Day 25 آج کا شروع کرتے ہیں. الحمدللہ رب العالمین، والصلاة والسلام علی اشرف الانبیاء والمرسلین وعلی آلہ وصحبہ ومن استنى بسنته الى یوم الدین. اللہم جعلنا منہم ومن الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر، آمين يا رب العالمين. ثم أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم ثبتنا عند الموت بلا الہ الا اللہ. اے ہمارے اللہ، ہمیں ہماری موت پر کلمہ لا الہ الا اللہ پر ثابت قدم رکھے، آمین یا رب العالمین. ان ڈیپ اسٹڈی میں الحمدللہ ہم نے کل سورۃ الکافرون شروع کر دی تھی، اور سورۃ الکافرون کی بگننگ میں آپ کو ایک تعارف کے طور پر میں نے کچھ باتیں جو تھیں وہ کنیکٹ کرائی تھیں، جسٹ بلڈنگ دا سیم ریلیشن شپ ود دا لاسٹ لیکچر. الحمد للہ ہم نے سو فار یہ چیز تو سمجھ لی ہے کہ اللہ نے قرآن کی ہر آیت میں، ہر صورت میں ایک خوبصورت کامبینیشن دیا ہے جو انسان کو، جو مسلمان کو، اس کی زندگی کو کوالٹیٹیو بنانے کے لیے کانسٹنٹلی کچھ نہ کچھ گائیڈنس دیتا ہے. ہر آیت یا ہر صورت آپ دیکھ لیں، آپ کو پتہ چلے گا کہ زندگی کا ویژن کیا ہونا چاہیے، زندگی کیسے گزاری جائے، زندگی میں حالات پر، حالات کے اپس اینڈ ڈاؤن پر کوپ کیسے کیا جائے، مشکلات کو کراس کیسے کیا جائے. یہ کانسٹنٹ ہمیں الحمدللہ قرآن کے سامنے آ کر بیٹھنے سے یہ انسپریشنز ملتی رہتی ہیں، اور ہمارا بھی قرآن کی تلاوت کے علاوہ اس طرح سے قرآن کی کلاسز کو وقت دینے کا میجر مقصد یہی ہوتا ہے کہ ہم یہ چیزیں اپنی زندگی میں شامل کر سکیں کہ ہم زندگی کو بھرپور طریقے سے رب کے احکامات کے مطابق گزار سکیں. اسی سلسلے میں سورۃ الکافرون کی انشاءاللہ سٹڈی شروع کرتے ہیں. 109th سورہ ہے مصحف کی، اور اس کی 6 آیات ہیں. سورۃ الکافرون کا تعارف اگر ہم دیکھیں تو سورۃ الکافرون کے لیے اسکالرز کہتے ہیں کہ یہ بہت ہی آسان الفاظ والی سورہ ہے. آسان الفاظ والی سورہ، ایک تو الفاظ کی ادائیگی آسان ہے، اور دوسرا یہ کہ الفاظ میں ریپیٹیشن ہے. ایک آیت تو آپ دیکھتے ہیں کہ آیت نمبر 3 اور آیت نمبر 5 بالکل ایک دوسرے کا ریپلیکا ہیں، تو آیات کے الفاظ سادہ ہیں، پڑھنے میں آسان ہیں، اور مور اوور اس میں الفاظ کا ریپیٹیشن بھی ہے، تو یہ سورت میمورائز کرنے کے لیے آسان ہوتی ہے. اگر آپ میں سے کسی کو یہ سورت نہیں آتی تو دیر از ون انسینٹیو، اٹس اے ویری ایزی سورہ، صرف 6 آیات ہیں، اور ان 6 آیات میں بھی آپ یوں سمجھیں کہ 2 آیتیں بالکل ایک دوسرے کا جو ہیں وہ مرر امیج ہیں، تو بڑے آرام سے 5 آیتیں ہم یاد کر سکتے ہیں. بچوں کو بھی یاد کرائیے اور خود بھی یاد کیجیے. اسی تعارف میں سورت کے ناموں کو دیکھ لیتے ہیں جو ہمیں کلاسیکل اسکالرس کی مختلف جو ہیں کتابیں، جو تفاسیر ہیں، اس میں ملتا ہے. اگر آپ اس سورت کے اسماء پر غور کریں تو آپ کو بکس آف تفسیر میں کئی نام مل جاتے ہیں. دا پرومیننٹ ون، کم سے کم 6 ہم ایسے ہیں جو کہ اس وقت جن کا ذکر کر سکتے ہیں. ایک مین نام اس کا جو کہ مصحف میں، مصحف قرآن کو ہی کہتے ہیں، صفحہ یاد رکھیں آپ، صفحے سے مصحف ملتا جلتا ہے عربی اور اردو میں. جس جگہ پر اللہ کا کلام لکھا ہوا ہے اس کو مصحف کہا جاتا ہے. تو آپ سورۃ الکافرون کا پہلا نام سورۃ الکافرون ہی یاد رکھ سکتے ہیں، جو کہ ہمیں قرآن میں نظر بھی آتا ہے. دوسرا نام اس کا جو ہمیں دونوں صحیحین، صحیح بخاری اور صحیح مسلم کی مختلف نریشنز میں ملتا ہے، اس ریفرنس سے اسکالرز نے اس کا نام ہی سورہ قل یا ایوہ الکافرون مینشن کیا ہے، اس لیے کہ قل یا ایوہ الکافرون کہہ کر اللہ کے رسول صلی اللہ علیہ وسلم نے کئی نریشنز میں اس سورت کا ذکر کیا ہے. تو ایک نام ہو گیا سورۃ الکافرون، ایک نام ہو گیا سورۃ قل یا ایوہ الکافرون، جو کہ بخاری اور مسلم دونوں کی نریشنز میں مل جائے گا. تیسرا نام اس سورت کے ساتھ جو اسکالرز اٹیچ کرتے ہیں، looking at the explanation of different sahaba, wo kehte hain suratul bara'a. Bara'a, ba-ra, aur saath mein aap alif aur hamza. Suratul bara'a, yani ke surat, wo surat jo ke disassociate karti hai. Kis cheez ko disassociate karti hai? Bara'a kis cheez ka announcement karti hai? Suratul bara'a isko isliye kaha jata hai ki ye puri surat jo hai, ye is baat ki announcement hai ki Islam kufr se completely alag hai. We cannot blend different religions with Islam, and then we can say that we have a smoothie of different religion and now we will adopt the spirituality. Iska naam Suratul Bara'a sahaba isliye kaha karte the ki ye bilkul disassociate karti hai kufr ko Islam se, baaki religions ko Islam se. To teesra naam hai Suratul Bara'a. Fourth iska jo naam hai wo hai Suratul Deen. اور سورۃ الدین اس کو صحابہ اس لیے کہا کرتے تھے کہ جو اس کی لاسٹ آیا ہے آیا نمبر 6 اسی میں آتا ہے لکم دینکم ولی دین تو اس کا فورتھ نام جو ہم یاد رکھ سکتے ہیں وہ ہے سورۃ الدین یعنی ریلیجن کی بیسس پر ہی اس کو نام دیا گیا ہے ففتھ اس کا نام جو اسکالرز مینشن کرتے ہیں آئی ول گیو آل آف یو دا لسٹ آف دا نیمز ان شاء اللہ جیسے کہ میں نے سورۃ الاخلاص کی دی تھی تو جو اس کا ففتھ نام ہے جو اسکالرز مینشن کرتے ہیں وہ ہے اس کا نام سورۃ العبادہ عبادت سے ہے یعنی یہ سورۃ عبادت سے ریلیٹڈ ہے ایسی کئی آپ کو ایسی صورتیں میں نے آپ کو پیچھے سورۃ الاخلاص کا ایک نام بتایا تھا سورۃ النور although we have another surah in the مصحف with سورۃ النور تو اسی لیے آپ دیکھیں کہ مصحف میں آپ کو ایک ساتھ دو ناموں کی ایک ہی نام کی دو صورتیں نہیں ملیں گی لیکن جب آپ بکس آف تفاسیر کو دیکھیں گے تو آپ کو جب ان کے ایڈیشنل نام نظر آئیں گے تو وہاں ان ناموں کے اندر آپ کو جو ہے وہ کوئی نہ کوئی ریلیشن یا اس میں سملیرٹی مل سکتی ہے تو جیسے سورۃ الاخلاص کو سورۃ النور کہا جاتا ہے آلدو قرآن میں سورۃ النور موجود ہے یس دیر از اے پاسبلٹی بالکل ایسے ہی جیسے سورۃ التوبہ کو سورۃ البراءہ کہا جاتا ہے اسی طرح سے سورۃ الکافرون کو بھی سورۃ البراءہ کہا جاتا ہے وہاں جو اناؤنسمنٹ ہے وہاں جو ڈسوسیشن ہے دیٹس اے سیپریٹ میٹر اور جو سورۃ الکافرون میں ڈسوسیشن ہے دس از کمپلیٹلی ڈفرینٹ یہ یہاں پر جو آ رہی ہے سورۃ البراءہ یہ آ رہی ہے شرک سے اسلام کا الگ ہونا سو ایک نام آپ کو بتایا میں نے سورۃ الکافرون دوسرا نام آپ کو بتایا سورۃ قل یا ایھا الکافرون تیسرا نام آپ کو بتایا سورۃ البراءہ فورتھ آپ کو بتایا سورۃ الدین ففتھ آپ کو بتایا سورۃ العبادہ اس لیے کہ اس صورت میں عبادت سے ریلیٹڈ جو ہے وہ بڑی اسٹرانگ آپ کو آیات ملتے ہیں انشاءاللہ پڑھیں گے تو آپ کو پتہ چل جائے گا سکس اس کا نام جو ہے وہ ہے بس سیون بتاؤں گی ٹوٹل نام آپ کو سکس اس کا نام جو ہے وہ ہے سورۃ المنابذہ میم نون الف با نرمی سے بولے جانے والا ذال ذا اور گول تھا سورۃ منابذتو سوری سورۃ المنابذتی تاکہ نیچے زیر آئے گی سورۃ المنابذتی یہ اس کا نام آتا ہے کیسے اس کا نام سورۃ المنابذتی ہے اس کا روٹ ورڈ ہے نون با ذا کا نبذا کا مطلب آتا ہے قرآن میں نبذا آپ نے پڑھا ہے نبذا فریق من اہل الکتاب قرآن میں آتا ہے نا تو نون با ذا کا مطلب ہوتا ہے تو throw something کیا مطلب ہے اس صورت میں کیا مطلب ہے کیوں کہا گیا اس صورت کا نام سورۃ المنابذہ اس لیے کہا گیا کہ دس صورت از ایکچولی گیو دی کانسیپٹ آف تھروئنگ دی شرک اوے تھروئنگ کانسیپٹ آف شرک اوے ڈسگریس کرتا ہے اسلام شرک کو اس لیے اس صورت کو کہا گیا ہے سورۃ المنابذہ یعنی یہ وہ صورت ہے جو کہ ایکچولی شرک کو نگیٹ کرتی ہے شرک کو دور پھینکتی ہے سو سکس نیم از سورۃ المنابذہ سیونتھ نیم ہے سورۃ المکشکشات سورۃ المکشکشہ مکشکشہ یہ وہی نام ہے جو میں نے آپ کو پیچھے سورۃ الاخلاص کا بھی بتایا تھا اگین وہاں پر بھی یہ کامن تھا اور یہاں پر بھی کامن ہے اور آپ کو بتایا تھا کہ مکشکش کہتے ہیں کسی پیشنٹ کا اپنی بیماری سے کمپلیٹلی ٹھیک ہو جانا تو اس کا سیونتھ نام ہے سورۃ المکشکشہ اور اس کا مطلب کیا ہوتا ہے کشکشہ کا مریض کا کیور کر جانا تو یہ سورت سورت الکافرون کس چیز کا کیور کرتی ہے؟ یہ سورت شرک کی سکنس کو دور کرنے والی ہے، اس لیے اس کو سورت المکشکشا کہتے ہیں. ہم نے سیونتھ نام سورت الکافرون کا دیکھ لیا ہے، جو میں نے آپ کو بتایا سورت المکشکشا تھی، اور اس کا مطلب ہوتا ہے مریض کو شفا مل جانا. سورت الکافرون بتاتی ہے کہ جس وقت ایک شرک کرنے والے کو کمپلیٹلی شفا مل جائے اور وہ توحید کو تھام لے. سورت الاخلاص کا نام بھی بالکل ہم نے سورت المکشکشا دیکھا تھا، اسی لیے آپ کلاسیکل سکالرز کی کتابوں میں دیکھیں گی کہ وہ دونوں کے لیے لفظ استعمال کرتے ہیں المکشکشتانی. المکشکشتانی از دا کنجوگیشن آف ڈیول ان عربک لینگویج، یعنی دو ایسی صورتیں جو بیماری سے مکمل انسان کو صحت یاب کر دیتی ہیں، یعنی بیماری چلی جاتی ہے اور کمپلیٹ ہیلتھ آ جاتی ہے. سورت الاخلاص میں بھی توحید ہے اور سورت الکافرون میں بھی شرک کی نگیشن کر کے توحید کو بہت پرومیننٹلی مینشن کیا گیا ہے. تو یہ دونوں صورتیں ایسے ہیں، سورت الاخلاص اور سورت الکافرون، جو کہ توحید کو مضبوط کرتی ہیں. موونگ فارورڈ آن دا نیکسٹ پارٹ آف دا تعارف آف دا سورا، وہ اسکالرس اکثر آپ دیکھیں گی سورت الکافرون کی اسٹڈی میں کہ اسکالر سورت الکافرون کا کنیکشن سورت الکوثر سے بناتے ہیں، اس لیے کہ آپ دیکھیں گے مصحف میں پہلے سورت الکوثر آئے گی اور پھر سورت الکافرون آئے گی، تو سائملٹینیسلی ان کو پلیس کیا گیا ہے. اس وجہ سے ان کا کنیکشن جو ہے وہ اسکالرز نے مینشن کیا ہے کہ کس طرح سے یہ دو صورتیں آپس میں انٹرلاکڈ ہیں. انشاءاللہ جب ہم سورت الکوثر کو سمجھیں گے تو ہمیں اور یہ بات سمجھ آئے گی. اتنا بیسک ایک بیک گراؤنڈ کہ اللہ تعالیٰ نے سورت الکوثر کو نازل کیا تھا جب کفار نے، قریش نے رسول اللہ صلی اللہ علیہ وسلم کی انسلٹ کی تھی. آپ کے بیٹے کا انتقال ہوا تھا، تو آپ کے بیٹے کے انتقال کے اوپر آپ کو بتایا تھا کہ سب سے پہلے پرومیننٹ قریش کا لیڈر ابو لہب ہی تھا جس نے پورے علاقے میں باترا محمد محمد کی جڑ کٹ گئی، محمد کی جڑ کٹ گئی نعوذ باللہ، یہ آوازیں بلند کرنا شروع کر دی تھیں، اور اس کو دیکھتے ہوئے باقیوں نے اس کو فالو کیا تھا. اسی لیے کہا جاتا ہے کہ دوست بہت سوچ سمجھ کر بنانے چاہیے. جب دوست اسلام کو ویلیو نہیں کرتے ہیں تو ظاہری بات ہے پھر آہستہ آہستہ انسان کا اپنا دل اسلام سے دور ہونے لگ جاتا ہے. تو جب اللہ کے رسول کا ان کے دشمنوں نے مذاق اڑایا اور ان کے بیٹے کے انتقال پر ان کی انسلٹ کر کے ان کو کہنا شروع کر دیا باترا محمد، محمد کے بیٹے کا انتقال ہو گیا تو اب ان کا کوئی نام لیوا نہیں ہوگا، تو اللہ تعالیٰ نے اپنے حبیب صلی اللہ علیہ وسلم کو تسلی دینے کے لیے، آپ کا مقام بتانے کے لیے سورت الکوثر نازل کی. اور اسی سورت کے ہی آگے پیچھے اسکالرس کہتے ہیں کہ سورت الکافرون بھی نازل کی گئی. سو یو کین سے کہ جہاں رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دینے کے لیے سورت الکافرون نازل، سورت الکوثر نازل کی گئی، وہیں ساتھ ساتھ کچھ ہی عرصے میں رسول اللہ صلی اللہ علیہ وسلم کو کچھ ایسا بھی دیا گیا کہ جو کفار کو جواب تھا، کہ وہ جو اللہ کے رسول کو بطرہ محمد کہہ رہے تھے، اللہ نے سورہ کوثر میں اپنے حبیب کا مقام مینشن کر دیا اور سورت الکافرون کی شکل میں ان کفار کو جواب بھی دے دیا. یقیناً یہ جواب رسول اللہ کے الفاظ میں نہیں تھا، اس لیے کہ رسول اللہ صلی اللہ علیہ وسلم قرآن کو جا کر ان کو سنا کر آئے تھے اور سورت الکافرون اللہ کا کلام ہے. تو جیسے جیسے اللہ کے کلام میں آیات آتی تھیں اللہ کے رسول آگے جا کر پہنچا دیا کرتے تھے. تو اب کیا ہوا کہ جب اللہ کی طرف سے یہ سورت آئی تو اس سورت میں اللہ کے الفاظ میں ٹیکنیکلی دشمن رسول کی یا قریش کے لیڈرز کی انسلٹ تھی. زبان رسول اللہ صلی اللہ علیہ وسلم کی ضرور استعمال کی گئی تھی، زبان مبارک رسول اللہ کی تھی، لیکن جو الفاظ تھے وہ اللہ کے اپنے الفاظ تھے، وہ اللہ تعالیٰ نے مینشن کیے تھے، وہ اللہ تعالیٰ نے وحی کی شکل میں رسول اللہ پر نازل کیے تھے. اور جب اللہ کے رسول کی، اللہ کے حبیب کی انسلٹ ہو تو کیسے ہو سکتا ہے کہ اللہ تعالیٰ اس کا پھر جواب مینشن نہ کرے؟ تو اسکالرس کے مطابق एक सूरतुल कौसर का और सूरतुल काफिरून का गहरा कनेक्शन ये बनता है कि रसूल अल्लाह को उनके गम में तसल्ली देने के लिए सूरतुल कौसर आई और कुछ ही अरसे में साथ साथ कुफार को उनकी इंसल्ट का जो उन्होंने रसूल अल्लाह की थी उसका जवाब देने के लिए सूरतुल काफिरून नाजिल की गई। और आप देखें अल्लाह की तरफ से इसमें इंसल्ट थी अल्फाज में, बिकॉज अल्लाह ताला चाहते तो अल्लाह ताला कह देते या अय्युहल काफिरून, जो रसूल अल्लाह आके एज इट इज बता देते या अय्युहल काफिरून, बिल्कुल जैसे कुरान में आता है या अहलल किताब। तो अल्लाह ताला चाहते तो अल्लाह ताला आयत को ऐसे शुरू करते जो रसूल अल्लाह की जुबान से अदा होती या अय्युहल काफिरून, लेकिन अल्लाह ताला ने एक वर्ड पहले ऐड कर दिया जो कि कुल था, कुल कहिए, यानी रसूल अल्लाह से कहा गया आप कहिए या अय्युहल काफिरून, ए काफिरो। यानी यहां से रसूल अल्लाह को भी हुक्म दे दिया गया कि अब आपके ये जो दुश्मन हैं जिनको इस वक्त जिनके लिए ये खास तौर पर सूरत नाजिल की गई है अब उनको काफिर कहा जा सकता है, इसलिए कि अल्लाह के कलाम ने उनको काफिर कह दिया है। ये थी उनकी इंसल्ट कलाम अल्लाह के जरिए, उन्होंने रसूल अल्लाह की इंसल्ट की थी जब उन्होंने अबतर कहा था रसूल अल्लाह को, बातरा कहा था रसूल अल्लाह के लिए, वो उन्होंने रसूल अल्लाह की इंसल्ट की थी। अल्लाह ने उनकी इंसल्ट कैसे की, काफिर कह के। देर इज अ ब्यूटिफुल कनेक्शन जो उलमा बयान करते हैं, वो कहते हैं कि जो अल्लाह ने कुफार की इंसल्ट की उसमें तो रियालिटी थी, बिकॉज अल्लाह ने तो उनके अमल के बारे में बता दिया था कि इनका अमल इनको काफिर बना रहा है, लेकिन उन्होंने जो रसूल अल्लाह के लिए इंसल्ट में अल्फाज इस्तेमाल किए थे सिर्फ इसलिए कि आपका बेटा नहीं रहा, आपके बेटे का इंतकाल हो गया, और अरब की नजर में आपको बताया था कि हसब नसब और बेटे ये बड़ी वैल्यूएबल चीज थे, इसलिए कि उनको लगता था कि बेटे होंगे तो हमारा नाम आगे सर्वाइव करेगा। और जिस जिस माशरे में इंसान अपने अमल में कमजोर होता जाता है उन माशरों के अंदर इस तरह की चीजें प्रिवेल करने लग जाती हैं। तो अरब में उस वक्त दौरे जहालियत का इम्पैक्ट जो था वो ये था कि अगर बेटा ना हो तो जैसे अब इस इंसान के लिए कोई इसके पीछे जो है इसका नाम याद नहीं रखेगा। तो उन्होंने जो रसूल अल्लाह की इंसल्ट की उसमें कोई रियलिटी नहीं थी, बिकॉज अल्लाह के रसूल का उसमें डायरेक्ट अमल तो कोई था नहीं। औलाद अल्लाह देता है, जिंदगी मौत अल्लाह के हाथ में है, औलाद का बेटा या बेटी होना अल्लाह के हाथ में है। तो स्कॉलर्स और उलमा कहते हैं कि जो इंसल्ट कुफार ने रसूल अल्लाह की उसमें तो कोई रियलिटी नहीं थी, लेकिन जो अल्लाह के अल्फाज ने इन दुश्मनान ने रसूल की इंसल्ट की वो कंफर्म्ड रियलिटी पर बेस्ड थे। अल्लाह के रसूल का नाम तो आज भी लिया जाता है चाहे अल्लाह ने उनके किसी बेटे को जिंदगी लंबी अता नहीं की। तो जो काफिर की टर्म इस्तेमाल की गई इट वॉज कम्प्लीटली रिलेटेड टू देयर एक्शन, वो खुद रिस्पॉन्सिबल थे, ये उनके अमल से कनेक्टेड था। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का बातरा की कैटेगरी में आना उनके अमल से किसी भी तरह कनेक्टेड नहीं था। तो इसका मतलब क्या था, देयर इंसल्ट डिड नॉट हैव एनी रियालिटी जो कुफार ने रसूल अल्लाह की थी। सही। नेक्स्ट पॉइंट टू कीप इन माइंड बिफोर गोइंग टू स्टार्ट द सूरा, वेरी इंपॉर्टेंट पॉइंट। और वो स्कॉलर्स मेंशन करते हैं कि इस सूरत में जिन लोगों को काफिर कहा गया है वो अल्लाह के हबीब के दुश्मन थे, वो अल्लाह के हबीब के साथ दुश्मनी करने वाले थे। लेकिन आप खूबसूरती देखें अल्लाह के कलाम की कि दुश्मन तो थे जिनको काफिर कहा गया, लेकिन उनको अदुव, अदुव का लफ्ज भी अरबी में दुश्मन के लिए आता है, अदुव नहीं कहा गया उनको, जो है वो शान नहीं कहा गया उनको, जार का लफ्ज पढ़ो जो आता है एक तरह की दुश्मनी के लिए वो नहीं कहा गया। अल्लाह की नजर में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जो दुश्मन है वो यहाँ काफिर है। किस कॉनोटेशन में काफिर रसूल अल्लाह का दुश्मन है इसको भी समझ लें, हर कॉनोटेशन में नहीं अप्लाई करेगा, हर नॉन मुस्लिम की यहाँ बात नहीं है। अल्लाह के रसूल का दुश्मन वो है जिसको यहाँ सूरतुल काफिरून में मेंशन किया गया है, वो जो कई साल से दावत को सुन रहा था और कई साल से दावत को सुनने के बावजूद वो कुफर पर इंक्लाइंड रहा। और दावत भी किसकी थी, सॉफ्ट दावत, मोहब्बत वाली दावत, नरमी वाली दावत। आफ्टर इयर्स और इयर्स ऑफ सॉफ्ट अप्रोच इन लोगों ने, इन दुश्मनान ने, इन कुफार ने अपने आप को डिनाइल पर रखना पसंद किया। इतनी वार्निंग इनके सामने आई कुरान की शक्ल में, लेकिन इन्होंने کسی میسج کے اوپر لبیک نہیں کہا، الٹا یہ رسول اللہ صلی اللہ علیہ وسلم کی انسلٹ کر رہے تھے۔ تو ان کا کفر، ان کا انکار تھا، اور ان کے انکار نے ان کو رسول اللہ صلی اللہ علیہ وسلم کا اللہ کی نظر میں دشمن بنا دیا تھا۔ اور اللہ کے رسول کی نیچر نہیں تھی نا سختی کرنا، تو آپ دیکھتے ہیں کہ جب ان کے ساتھ ہارش معاملہ بھی، رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ ہارش معاملہ مکہ میں رکھا گیا، آپ صلی اللہ علیہ وسلم نے اس کا جواب ہارشنس سے کبھی بھی نہیں دیا۔ آپ کی طبیعت میں نرمی تھی، مرسی تھی، بائی نیچر آپ ہارش نہیں تھے۔ اللہ ہم سب کو ایسا بنا دے، اللہ ہم سب کو ایسا بنا دے، اللہ ہم سب کو رسول اللہ جیسی نرمی عطا فرما دے۔ آپ صلی اللہ علیہ وسلم کے اندر کسی بھی طرح کی ہارشنس نہیں تھی۔ تو اللہ نے سورہ توبہ میں آپ کو یاد ہوگا آیت نازل کی تھی، یا ایوہ النبی جاہد الکفار والمنافقین واغلظ علیہم۔ اللہ نے حکم دیا کہ اے اللہ کے نبی، جاہد الکفار والمنافقین، ان کفار اور منافقین کے ساتھ اب آپ جہاد کیجئے۔ یعنی اللہ تعالیٰ کہنا چاہ رہے تھے کہ اب ان کے ساتھ جو معاملہ یہ ڈیزرو کرتے ہیں وہ کریں۔ تو یہ اللہ کے رسول کے دشمن تھے، کیونکہ یہ اسلام کے دشمن تھے، کیونکہ یہ کانسٹنٹلی اللہ کے کلام کو ڈینائی کر رہے تھے، کیونکہ انہوں نے ایک نرم دل رسول کی پرواہ نہیں کی، ان کا فائدہ نہیں اٹھایا، تو اللہ تعالیٰ نے ان کو کافر کی طرح، دشمن کی طرح رسول اللہ کے مینشن کر دیا۔ ناؤ موونگ فارورڈ آن شان نزول، ہسٹوریکل بیک گراؤنڈ آف دا سورہ۔ جب آپ اس سورت کے شان نزول کو اسٹڈی کریں گی تو آپ کو میجر تو ایک اوپینین جو سب سے پہلے ہم اس ایکسپلینیشن میں سامنے رکھیں، حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ، حضرت اکرمہ جو کہ مفسر قرآن بھی ہیں، حسن البصری، اور اسی طرح سے آپ کو عبداللہ ابن عباس رضی اللہ عنہما کا نام ملتا ہے، اور میجورٹی اسکالرس کے مطابق سورت الکافرون مکی سورت ہے۔ اکارڈنگ ٹو جمہور علماء سورت الکافرون مکی سورت ہے میجورٹی کے نزدیک، اس لیے ہمارے مصحف میں سورت الکافرون مکیہ لکھا ہوتا ہے، صحیح؟ ایک مائنورٹی ہے جن کے نزدیک مدنی ہے، اور اس میں پرومیننٹ نام صحابی رسول عبداللہ بن زبیر رضی اللہ عنہ کا آتا ہے۔ اچھا، اب یہ سچویشن یہ تھی کہ یہ سورت کب نازل ہوئی۔ مکی دور میں ایسا وقت آ چکا تھا کہ جہاں ایک طرف مکہ والے کانسٹنٹ اپوزیشن میں تھے، جو کمزور مسلمان تھے ان پر ظلم کرتے تھے، جو غلام کیٹیگری کے مسلمان تھے ان پر زبردست آپریشن تھا۔ سائملٹینیسلی یہ قریش کے جو لیڈرز تھے، یہ مختلف پروپوزلز کے ساتھ رسول اللہ صلی اللہ علیہ وسلم کو اپروچ کرتے رہتے تھے۔ اف یو ہیو دا کانٹیکسٹ آف پریویس کلاسز ان مائنڈ، جو ہم نے ابھی ان رمضان سیشنز میں کی ہیں، رسول اللہ صلی اللہ علیہ وسلم کا خاندان بہت ایک بہتر ایلیٹ خاندان تھا قریش کے اندر۔ رسول اللہ صلی اللہ علیہ وسلم کی پوزیشن حضرت ابو طالب کی وجہ سے اسٹرانگ تھی۔ رسول اللہ صلی اللہ علیہ وسلم کی پیچھے ایک بیکنگ ٹو سم ایکسٹینٹ ابو طالب کی وجہ سے موجود تھی، تو یہ آپ صلی اللہ علیہ وسلم کے اوپر فزیکلی پرسیکوشن کی طرف نہیں آتے تھے۔ جو کمزور مسلمان ایمان لاتے تھے، یہ ان کے اوپر ظلم اور جبر کر کے اپنا غصہ نکالا کرتے تھے۔ تو اب سچویشن کیا تھی کہ ایک طرف ظلم کر رہے تھے کمزور مسلمانوں پر، دوسری طرف یہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس جو لیڈرز تھے، یہ کانسٹنٹلی کوئی نہ کوئی پروپوزل لے کر آتے رہتے تھے تاکہ کسی طرح سے رسول اللہ صلی اللہ علیہ وسلم کی کوششوں کو روک دیں، تاکہ کسی طرح سے کوئی مڈل گراؤنڈ تلاش کر لیں، تاکہ کسی طرح سے کوئی جو ہے وہ کمپرومائز کرنے کی طرف اللہ کے رسول آئیں۔ تو حضرت عبداللہ ابن عباس رضی اللہ عنہ سے ہی روایت آتی ہے، اور اس کا مفہوم ہے کہ ایک موقع پر قریش کے لیڈر رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آئے اور ان سے کہا کہ ہم محمد تم کو بہت مال دیں گے، اتنا کہ ہم تم کو مکہ کا امیر ترین ویلدی انسان بنا دیں گے، بس تم ایک کام کرو کہ تم ہمارے ساتھ جو ہے وہ تھوڑا کمپرومائز کر لو۔ پھر اسی طرح سے ایک موقع پر انہوں نے پروپوزل دیا رسول اللہ صلی اللہ علیہ وسلم کو کہ محمد تم جس عورت سے مکہ کی چاہو گے، ہم حسین سے حسین عورت سے تمہارا نکاح کرا دیں گے، ہم تمہیں اپنا لیڈر بھی بنا لیں گے۔ تو یہ مختلف اوقات کے ان کے پروپوزل تھے جو قریش کے لیڈرز کی طرف آ رہے تھے۔ ایک، ہم تمہیں خوب مال دیں گے، تم ویلدی ہیومن بن جاؤ گے مکہ کے۔ دو، ہم تمہارا نکاح کسی مکہ کی خوبصورت ترین، جس سے تم چاہو گے اس عورت سے کرا دیں گے۔ और तीसरा हम तुमको अपना लीडर बना लेंगे। बस तुम एक काम करो, तुम ना हमारे आइडल्स, हमारे बुतों, हमारे खुदाओं के खिलाफ कुछ निकाह करो, और अगर तुम हमारा प्रपोजल ये मानते हो तो फायदा ही फायदा है, वरना हम थोड़े दिनों के बाद तुम्हारे पास एक और प्रपोजल लेकर आ जाएंगे। तो आप मुख्तलिफ सहाबा की राय देखेंगी, मुख्तलिफ स्कॉलर्स ने तावीलात में मेंशन किया है कि ये मक्का के लीडर्स कुरैश, ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास ऑन एंड ऑफ मुख्तलिफ प्रपोजल्स के साथ आते रहते थे। एक मरतबा यही जो कुरैश के लीडर्स हैं, ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आए और इनको जो प्रपोजल पेश किया वो ये कि ऐसा करते हैं मोहम्मद कि एक साल हम तुम्हारे रब की इबादत करें और एक साल तुम हमारे खुदाओं की इबादत करो, तो हम इस तरह से जो है वो मक्का में सेटल होकर कॉम्प्रोमाइज करके रह सकते हैं। ना अबुदू इलाहा का सना व ता अबुदू इलाहा थाना सना, एक साल जो है तुम हमारे माबूदों की इबादत करो, एक साल हम तुम्हारे रब की इबादत करेंगे। तो उन्होंने टू ऑफर्स दिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इस मौके पर, जो आपको इब्ने हातिम, इब्ने जरीर, अत्तबरानी सब में रेफरेंस के साथ मिल जाएंगी। जिस जब इन्होंने ये प्रपोजल दिया तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इनसे कहा कि ठीक है, मैं इंतजार करता हूँ कि मेरा रब मुझे इसके ऊपर क्या हुक्म देता है। और इस नरेशन के मुताबिक जो इब्ने जरीर ने मेंशन की है कि फिर इसके जवाब में अल्लाह ताला ने सूरतुल काफिरून नाजिल फरमाई। फिर एक और आपको रिवायत मिलती है जो शान नजूल के हवाले से ही स्कॉलर्स मेंशन करते हैं, वो कहते हैं कि अब्दुल्ला इब्ने अब्बास ही बताते हैं कि कुरैश के लीडर्स ने एक मौके के ऊपर आकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा था कि देखो, अगर तुम हमारे खुदाओं को इज्जत दोगे, इज्जत दोगे मतलब अल्फाज जो आते हैं अरबी में, उन्होंने कहा था कि इफ़ यू किस आर गॉड्स, अगर तुम्हारे बुतों को किस करोगे, वी शेल वर्शिप योर गॉड, बस तुम एक दफा आके उनको जो है ना सैंटिफाइड कर दो, बिल्कुल जैसे मतलब देर इज नो रिलेशनशिप टू से, लेकिन कभी कभी इंसान चीजों को रिलेट करता है तो उसको अपने अमल के लिए हिम्मत मिल जाती है। मैं फिर कह रही हूँ, अदरवाइज देर इज नो कंपैरिजन, नो कंपैरिजन, नो कंपैरिजन, बट जस्ट टू रिलेट टू आर एक्शन, ताकि हमें इंस्पिरेशन मिले। कुरैश क्या चाहते थे कि किसी तरह से अपने बुतों को सैंटिफाई करा लें, कुरैश क्या चाहते थे किसी तरह से रसूलुल्लाह का भी अप्रूवल किसी एंगल में उनको अपने आइडल्स के लिए मिल जाए। तो उन्होंने कहा कि ऐसा करो कि बस एक दफा मोहम्मद तुम हमारे आइडल्स को ना किस कर लो, उनको इज्जत दे दो, देन वी विल वर्शिप योर गॉड। तो ये बिल्कुल ऐसा है जैसे कि एक बहुत नेक इंसान है, नाउ ब्रिंग एनी नेक इंसान जिसको आप नेक इंसान समझते हैं, अल्लाह करे कि जिसको भी हम नेक इंसान समझते हैं वो अपनी कैपेसिटी में उससे बढ़कर नेक इंसान हो। सो अब मैं आप सबको कह रही हूँ, आप किसी भी एक नेक इंसान को अपने जहन में लेकर आए जिसको आप समझती हैं कि ये अल्लाह का फरमाबरदार नेक बंदा है। नाउ इमेजिन आपके साथ इसी कल्चर में, इसी मुल्क में रहता है, आपके स्ट्रेटा पर उठना बैठना है, आपसे मुलाकात होती है, आप जानती हैं कि नेक नेक खातून है, नेक मर्द हैं। इमेजिन करें एक दिन आपको पता चलता है कि वो जो हैं वो सिनेमा में बैठे हुए कोई बहुत ही गलत किस्म की नाउजुबिल्ला इंडिया की मूवी देख रहे हैं, हाँ, या कोई खुदा ना खास्ता बहुत ही गलत किस्म की जो है वो हॉलीवुड की मूवी देख रहे हैं, कैसी फीलिंग्स आएंगी आपको, कैसी फीलिंग्स आएंगी? जो कमजोर ईमान वाले होंगे, जो उस चीज को फायदा उठाने वाले होंगे, वो कहेंगे देखो इसका मतलब है मूवी देखी जा सकती है, आखिर वो भी तो देख रही थी। तो देर इज नो कंपेरिजन, मगर हमें तो अपने अमल के लिए इंस्पिरेशन चाहिए होती है ना, तो हम छोटे छोटे चीजों को रिलेट करने की कोशिश करते हैं। ये बुतों को किस करवाना, कुरैश यही चाह रहे थे कि किसी तरह से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, इनके बुतों का अप्रूवल, उनके बुतों को सैंक्टिफाई कर दे, ताकि उनके बुतों का कोई मुकाम बन जाए, जो कि मुसलमान अब किसी भी तरह से उन बुतों को घास नहीं डाल रहे थे। तो एक नरेशन के मुताबिक जब इस तरह से कुरैश ने आकर रसूलुल्लाह को ये प्रपोजल दिया तो हजरत अब्दुल्लाह इब्ने अब्बास कहते हैं कि उस मौके पर सूरतुल काफिरून नाजिल हुई। फिर एक और आपको रिवायत मिलती है जिससे पता चलता है कि एक मरतबा वलीद बिन मुगीरा, ये वो बड़े बड़े कुरैश के लीडर्स हैं जिन्होंने आखिरी वक्त तक इस्लाम कबूल नहीं किया, वलीद बिन मुगीरा, आस बिन वायल, अस्वद बिन मुतल्लिब, उमैया बिन खल्फ, एक मरतबा एक सिटिंग में ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आए और मुलाकात करके कहने लगे कि ऐसा करते हैं कि एक अग्रीमेंट कर लेते हैं, और वो अग्रीमेंट ये है कि एक दूसरे के रब की इबादत करते हैं, तुम हमारे रब की इबादत करो, एक साल छोड़ो मोहम्मद, ऐसा करते हैं हम मिक्स एंड मैच कर लेते हैं, मिलजुल कर जो है वो इबादत करेंगे, और फिर जो चीज़ तुम हमें अपने दीन में से दोगे, अगर वो हमारे हमें ज़्यादा एडवांटेज लगेगा तो हम उसको एडॉप्ट कर लेंगे, और हम अपनी छोड़ देंगे। और अगर कोई चीज तुम अपने दीन की दोगे मगर हमें वो इतनी एडवांटेज वाली नहीं लगेगी,